यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जनता र देशलाई केन्द्रमा राखेर काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरूलाई सभापति रवि लामिछानेको निर्देशन। अब बन्ने आफ्नो पार्टीको सरकारले मुलुकमा सुशासनको मानक कायम गर्ने सभापति लामिछानेको भनाई। निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम सहितको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने। निर्वाचनको समीक्षा र नियमित महाधिवेशन लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै। प्रधान सेनापति अशोकराज सिग्देलद्वारा समसामयिक विषयमा पूर्व प्रधान सेनापतिहरूसँग छलफल। असहज परिस्थितिमा पनि सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको जोड़। र मध्यपूर्वमा युद्ध जारी, पछिल्लो आक्रमणमा इरानका गुप्तचर मन्त्री मारिएको इजरायलको दावी।
हरेक दिनको लागि सबै ताप यही पाए, जहाँ जहाँ कनेक्टेड रहोस् इन्टरनेट असब गर्नुहोस्,
डेटा भोइस एसएमएस
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। गत फागुन 21 गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी रासवापाका सभापति रवि लामिछानेले पार्टीको योजना समग्र देशको विकास गर्नु रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा नवनिर्वाचित सांसदहरूका लागि ललितपुरमा हिजो आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले जनताले दिएको जिम्मेवारी आफूहरूको काँधमा आइपुगेको भन्नुहुँदै जिम्मेवार भई जनहितमा काम गर्न आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले कानून बनाउने जिम्मेवारी दिएको बताउनुहुँदै सभापति लामिछानेले कानून निर्माताका रूपमा गहन जिम्मेवारी भएको सबैले बुझ्नुपर्ने धारणा राख्नुभयो। सभापति लामिछानेले आफूलाई केन्द्रमा राखेर नभई जनता र देशलाई केन्द्रमा राखेर काम गर्न नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिनुभयो।
विभिन्न राजनैतिक पृष्ठभूमिबाट रासपा आउनुभएका साथीहरूलाई मेरो स्वागत छ। तपाईँहरूले कहीँ कतै तपाईँले लघुतावास राख्नै पर्दैन, हृदय ठूलो पारेर हामीले तपाईँहरूलाई स्वागत गरेका छौं। खालि यति हो कि पुरानो प्रवृत्तिबाट तपाईँ टकटकिएर आउनुपर्ने हुन्छ, किनकि देश त्यस्तो अवस्था गरी नचलोस् भनेर कलिला भाइ बहिनीहरूले रगत बगाएका हुन्। हामीमाथि ऐतिहासिक जिम्मेवारी छ। यो 5 वर्ष नियमित रूपमा आएको चुनाव होइन, यो त शहीदहरूले रगत बगाएर आएको चुनाव हो। यहाँ जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्का खुलबुलका रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन। तपाईँ हाम्रा गतिविधिहरू नागरिकले हेरिरहेका छन्। भोट दिएका जनताको शिर झुक्ने काम कसैको कुनै अभिव्यक्तिबाट कुनै क्रियाकलापबाट हुनु हुँदैन।
सभापति लामिछानेले विशेष परिस्थितिमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेकाले जिम्मेवारी बोध गरी काम गर्न निर्देशन दिनुभयो। सभापति लामिछानेले पार्टीले उठाएको राइट टू रिकलको व्यवस्थालाई यसपटक कड़ाईका साथ लागू गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले अनुशासित भएर स्वतन्त्रताको उपयोग गर्न सबैलाई निर्देश गर्नुभयो। सभापति लामिछानेले अब बन्ने आफ्नो पार्टीको सरकारले सुशासनको क्षेत्रमा नयाँ मानक कायम गर्ने विश्वास दिलाउनुभयो। उहाँले पार्टीबाट निर्वाचित सांसदहरूलाई देशको संविधान, संसदको नियमावली र पार्टीको विधान अनुसार मुलुक र जनताप्रति इमान्दार भई काम गर्न निर्देशन दिनुभयो। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आज दिउँसो राष्ट्रपति पौडेल समक्ष प्रतिनिधिसभा निर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश गरिने जानकारी दिनुभयो। यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका 110 जना सांसदलाई आज नै प्रमाणपत्र प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ। कानूनमा तोकिएको क्लस्टर अनुसार गत फागुन 21 गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई आज प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम तय भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीशीले जानकारी दिनुभयो। राष्ट्रपति समक्ष निर्वाचन परिणाम सहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान 2072 धारा 76(1) अनुसारको सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान गर्ने बाटो खुल्नेछ। सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाई नजिकको स्थान प्राप्त गरेको छ। झण्डै दुई तिहाईको बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीले सहजै सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, महत्वपूर्ण कानूनको निर्माण, बजेट, विकास आयोजना लगायतका काममा सही ढंगले काम गर्न सक्ने गरी अघि बढ़न सक्ने भए पनि संविधान संशोधन गर्ने गरी दुई तिहाईको जनादेश भने उसले प्राप्त गर्न नसकेको संविधानविदहरूले बताउनु भएको छ। तुलसी सापकोटाको यो रिपोर्ट।
275 सदस्यीय संघीय संसदको प्रतिनिधि सभामा दुई तिहाईका लागि आवश्यक 184 सीट मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सीट प्राप्त गरेको छ। प्रत्यक्षतर्फ 125 सीट जितेको रासपाले समानुपातिकतर्फ 57 सीट प्राप्त गर्यो। नयाँ संविधान आएपछिको निर्वाचनमा कुनै एक दलले मात्र बहुमत नपाउँदा विगतका सरकारहरू अस्थिर भएको र यो निर्वाचन प्रणालीबाट बहुमत आउन सक्दैन, त्यसैले राजनीतिक स्थिरता हुन नसकेको भन्ने भाष्यलाई यसपटकको निर्वाचनमा रासपाले दुई तिहाई नजिकको बहुमत ल्याएर गलत साबित गरिदिएको छ। बहुमत प्राप्त गरेका कारण अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले सहजै सरकार गठन गर्ने, सुशासनका लागि काम गर्ने, महत्वपूर्ण कानून निर्माण गर्ने, बजेट, विकास आयोजना लगायतका सम्पूर्ण क्षेत्रमा सहजै काम गर्न सक्छ। तर संवैधानिक अंगका प्रमुख तथा पदाधिकारी विरूद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने भए पनि दुई तिहाई बहुमत प्राप्त नभएका कारण संसदबाट पारित गर्न भने उसको मात्र मतले पुग्न नसक्ने अवस्था छ। त्यसका लागि उसले प्रतिनिधि सभाका अन्य दलको सहयोग लिनुपर्नेछ। संविधानविद खिमलाल देवकोटा।
प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हुनाले सुशासनलाई व्यवस्थित गर्नका निम्ति स्थिर सरकार र बहुमतको सरकार, यो दुईटा कुरा चाहिँ गर्न सक्छ। कानून निर्माण चाहिँ सम्भव छ। प्रतिनिधि सभाले पास गरेको कानून राष्ट्रिय सभाबाट पनि पास गर्नुपर्छ। जेन्युन कुराहरू लिएर आयो भने राष्ट्रिय सभाले रोक्ने भन्ने कुरा हुन्छ जस्तो लाग्दैन। अहिले तत्कालका निम्ति जनताले खोजेको सुशासन, जेन्जी मुभमेन्टको नारा सुशासन, यो दुईटा कुराका निम्ति अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको जनमत पर्याप्त छ भन्ने मलाई लाग्छ।
जेएनजी आन्दोलन अघि र पछि उठ्दै आएको प्रत्यक्ष कार्यकारीको व्यवस्था, प्रदेश सभा खारेजी लगायतका विषयका लागि संघीय संसदको दुवै सदनमा दुई तिहाई मत आवश्यक पर्छ। संविधानको धारा 274 चारवटा विशेष, नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्तामा प्रतिकूल हुने गरी बाहेकका विषयमा संविधान संशोधन गर्न सक्ने व्यवस्था गरेको छ। दुई तिहाईका लागि प्रतिनिधि सभामा दुई सदस्यको कमी र राष्ट्रिय सभामा प्रतिनिधित्व नभएका कारण रासोपालाई दुई सदनमा दुई तिहाई पुर्याउन अन्य दलहरूसँगको सहकार्य र राजनैतिक सम्झौता गर्नुपर्ने बाध्यता रहेको विज्ञहरू बताउनुहुन्छ। फेरि संविधानविद देवकोटा।
संविधान संशोधन अनि अहिलेसम्म स्थापित प्रणालीमा संशोधन, ती चिजहरू सम्भव छैन। अरू दलहरूसँग मिलेर गर्न सक्ने कुराका निम्ति त संविधानले रोक्दैन। तपाईँले दुई तिहाई बनाउन संघीय संसदको दुवै सदनको, त्यसपछि प्रदेशहरूको 7 प्रदेश मध्ये 4 प्रदेशको समर्थन लिनुहोस्, यति गर्नुभयो भने तपाईँले संविधान संशोधन गर्न सक्नुहुन्छ। तर त्यो सिङ्गो म्यान्डेट चाहिँ सिङ्गल राष्ट्रिय स्वतन्त्र पार्टीलाई मात्रै प्राप्त भएन।
संविधानको धारा 274 8 भनिएको छ, विधेयक संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित गर्नुपर्नेछ। यसले संघीय संसदको दुवै सदनले दुई तिहाईले पारित गरेको अवस्थामा मात्रै संविधान संशोधन गर्न सकिन्छ। यसका लागि प्रतिनिधि सभामा पनि दुई तिहाई पुग्न नसकेको र राष्ट्रिय सभामा उसको उपस्थिति शून्य रहेका कारण त्यो सम्भव देखिँदैन। संघीय संसद सचिवालयका पूर्व सचिव मुकुन्द आचार्य।
संघीय संसदको दुवै सदनमा तत्काल कायम रहेको कम्तीमा दुई तिहाई बहुमतबाट पारित भयो भने संविधान संशोधन हुन्छ, अन्यथा चाहिँ संविधान संशोधन हुन सक्दैन। कम्तीमा दुई तिहाई चाहिँ सदस्य चाहियो राष्ट्रिय सभामा, तल त चाहियो दुई तिहाई।
यस्तै संविधानको धारा 274 नै प्रदेशको सीमा हेरफेर र अनुसूचित 6 विषयमा हेरफेर गर्न प्रदेश सभाको अनुमति अनिवार्य गरेको छ। राष्ट्रिय सभासँगै प्रदेश सभामा समेत रासोपाको उपस्थिति नै नभएको हुँदा रासोपाले अहिलेको अवस्थामा संविधान संशोधन गर्न सक्ने देखिँदैन। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो 1 बजे बोलाइएको बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देश अनुसार अनुरोध गरिएको नेपाली कांग्रेसले जनाएको छ। बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति एवं आगामी महाधिवेशनबारे छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। प्रधान सेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्व प्रधान सेनापतिहरूसँग छलफल गर्नुभएको छ। सैनिक मुख्यालय जंगी अड्डामा पूर्व सेनापतिहरूसँग उहाँले हिजो छलफल गर्नुभएको हो। त्यसक्रममा पूर्व प्रधान सेनापतिहरू प्यारजङ थापा, गौरव शमशेर राणा, राजेन्द्र छेत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग उहाँले हिजो छलफल र अन्तर्क्रिया गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। चैत्र दशैंको नवरात्र अनुरूप आज हनुमान ढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजा आराधना गरिँदैछ। चैत्र नवरात्रको घटस्थापनाका लागि अहिले बिहान 7:51 साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको विकास समितिले जनाएको छ। यस अवसरमा देशका विभिन्न देवी मन्दिर र शक्तिपीठहरूमा पूजा आराधना एवं उपासनाका लागि भक्तजनहरूको घुइँचो लागेको छ। शास्त्रीय नियम अनुसार वर्षमा 4 नवरात्र पर्ने गर्दछन्। आषाढ़को शुक्ल पक्ष, आश्विनको शुक्ल पक्ष, पौषको शुक्ल पक्ष, माघको शुक्ल पक्ष गरी वर्षमा 4 नवरात्र मनाउने गरिएको छ। प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतले असहज परिस्थितिमा पनि सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ। तनहुँ जिल्ला अदालतको निरीक्षण गर्ने क्रममा हिजो प्रधान न्यायाधीश राउतले अदालतप्रति आम नागरिकको भरोसा एवं न्याय प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्नुहुँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड़ दिनुभयो। भदौ 23 र 24 गतेको जेएनजी प्रदर्शनपछि भएको क्षतिलाई न्यूनीकरण गर्दै त्यसबाट न्यायालयले आफूलाई अगाडि बढ़ाएको उहाँले बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले हिजो पशुपतिनाथको दर्शन गरी रूद्राभिषेक गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्य देव पशुपतिनाथलाई धन्यवाद स्वरूप पूजा गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्नुहुँदै आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भन्ने कामना पनि गर्नुभएको छ। मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उहाँले कामना गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाको सहभागिता रहेको थियो। राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा हिजो टुणीखेलमा आयोजित घोड़े जात्रा 2082 समारोहमा सहभागी हुनुभयो। त्यस अवसरमा घोड़ा दौड़, घोड़ा जम्प लगायतका विभिन्न रोचक कला प्रदर्शन गरिएको थियो। प्रदर्शनमा उत्कृष्ट हुनेहरूलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गर्नुभयो। समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो। हिजै जीवित देवी कुमारीलाई विशेष बाजागाजासहित बसन्तपुर स्थित कुमारी घर ल्याइएको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औंसीमा मनाइने घोड़े जात्रामा जीवित देवी कुमारीलाई जात्रामा सहभागी गराएर फिर्ता ल्याउने चलन अनुसार हिजो बसन्तपुर फर्काइएको हो। त्यस अवसरमा कुमारी घरबाट परम्परागत बाजागाजासहित कुमारीलाई जात्रास्थलमा सवारी चलाइएको थियो। त्यसै क्रममा कुमारीको दर्शन गर्नेहरूको घुइँचो लागेको थियो। सुन्धारा स्थित नेपाल वायुसेवा निगमको भवनबाट कुमारीलाई जात्रा अवलोकन गराइएको कुमारी घरका प्रबन्धक गौतम साक्यले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेताहरूलाई निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नारायण काजी श्रेष्ठ, वर्षमान पुन लगायतका नेताहरू हिजो प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुग्नु भएको थियो। उहाँहरूबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनैतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो। त्यसैगरी प्रधानमन्त्री कार्कीसँग हिजै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सम्पन्न निर्वाचन, संसद संचालन लगायतका विषयमा छलफल भएको थियो। भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। चैत्र 2 बेलुका आएको हावाहुरीबाट प्रभावित घर परिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रति परिवार 20,000 रूपियाँका दरले राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिनुभयो। सल्यानमा जंगली जनावरको आतंक बढ़दै जाँदा किसानहरू चिन्तित भएका छन्। वर्षायाममा मुख्य अन्नबाली मकै खेतीमा ठूलो क्षति पुर्याउँदै आएका जंगली जनावरले हिउँद याममा समेत क्षति पुर्याउन थालेपछि किसानहरू मारमा परेका छन्। बँदेल, बाँदर, दुम्सी लगायतका जनावरको उपद्रो सहन बाध्य किसानहरू दुवै सिजनमा समस्यामा पर्ने गरेका छन्। बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिका क्षेत्रका किसानहरू पछिल्लो समयमा स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेको बाँके संवाददाता सरला सुवेदी बताउँछिन्।
बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नम्बर एक च्यामा गाउँका सर्फराज बस्नेतले दुई वर्ष अघि पाँच कठा जमिनमा 9,000 स्ट्रबेरीका बिरुवा लगाएर खेती शुरू गर्नुभयो। करिब 6,00,000 रुपियाँ लगानीमा उहाँले 25 क्विन्टल स्ट्रबेरी उत्पादन गरी 9,00,000 रुपियाँ आमदानी गर्नुभयो।
6,50,000 बराबरको लगानी हो। हामीले झन्डै 15 क्विन्टल उसमा डेटा राखेर बेच्दाखेरि 6,50,000 बेचे पनि हामीले 9,00,000 बराबरको कारोबार गरेका थियौँ।
बस्नेतकी श्रीमती शारदा बस्नेतले यही व्यवसायबाट पाँचजनाको परिवार पाल्दै आएको बताउनुहुन्छ।
छोराछोरी पढ्दैछन्, तिनीहरूलाई पढाउन लोनहरू ऋणहरू लिनु परेका छैन।
45 डिग्रीसम्म तापक्रम पुग्ने बाँकीमा पनि किसानले पछिल्लो दुई वर्षदेखि स्ट्रबेरी खेती सफलतापूर्वक गर्दै आएका छन्। परम्परागत खेती भन्दा छिटो उत्पादन हुने र राम्रो मूल्य पाइने भएकाले नगदे बालीतर्फ किसानको आकर्षण बढ्दै गएको छ। कोहलपुरका हेमन्त थापाले पनि दुई वर्षदेखि स्ट्रबेरी खेती गर्दै आउनु भएको छ।
यो फल मध्य पहाडी क्षेत्र र हिमाली क्षेत्रमा चिसो ठाउँमा हुने फल भए तापनि हामीले तराईमा पनि चिसो समयलाई सदुपयोग गरेर यो फललाई लगाएर ट्रायल गर्दाखेरि सफल भयो। व्यावसायिक रूपमा गर्न सकिन्छ भन्ने हिसाबले तराईमा चाहिँ लगाउने गरियो।
तराई क्षेत्रमा पनि लटरममै स्ट्रबेरी खेती भएको सुनेपछि खेतमै पुगेर फल किन्नेको संख्या बढेको छ। कोहलपुरकी निना चन्द किसानलाई सरकारले सहयोग र सहुलियत दिन सके युवा रोजगारीको समस्या केही हदसम्म समाधान हुने उहाँको भनाइ छ।
कृषकहरूलाई लगानी गरिदिने, युवाहरू बाहिर जान नपरोस्, बेरोजगार पनि हुँदैन, यसरी गर्दाखेरि सरकारले अलिकति ध्यान आकर्षण गरिदियोस्।
सरकारले उत्पादनदेखि बजार व्यवस्थापनसम्म सहयोग गर्न सके युवाको रोजगारी समस्या समाधान हुने देखिन्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
नवलपरासीको बर्दघाट सुस्तापूर्वमा जापानिज इन्सेफ्लाइटिस विरूद्ध सञ्चालन भइरहेको विशेष खोप अभियान अन्तर्गत हालसम्म 46,778 जनाले खोप लगाएका छन्। जिल्लामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण दर पछिल्लो वर्षहरूमा बढ़दै गएपछि 35 वर्ष माथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरिएको हो। काठमाडौँ महानगरपालिकाबाट करिब 8 वर्षको अवधिमा 2,919 सड़क आश्रित मानिसको उद्धार गरिएको छ। काठमाडौँ महानगरपालिकाले 2074 साल मंगिर 1 गते मानव सेवा आश्रमसँग सम्झौता गरेर सड़क आश्रित मानव व्यवस्थापनको काम शुरू गरेको हो। आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार यसरी उद्धार गरिएकाहरूमध्ये 315 जनाको मृत्यु भएको छ, 713 जनालाई पारिवारिक पुनर्मिलन गराइएको र 336 जनालाई सामुदायिक पुनर्मिलन गराइएको उहाँले जानकारी दिनुभयो। उद्धार गरिएका मध्ये अहिले आश्रमको संरक्षणमा 268 जना रहेको उहाँले बताउनुभयो। केही अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्वमा चर्किएको युद्ध र बढ़दो भू राजनैतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण अन्यलमा परेको छ। बेजिङले वाशिङटनसँग सम्पर्क कायम रहेको जनाए पनि भ्रमणको समय तालिका सार्वजनिक गर्ने सन्दर्भमा मौनता अपनाएको चिनिया विदेश मन्त्रालयको पछिल्लो जानकारीमा गराइएको छ। पत्रकार सम्मेलनका क्रममा चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले ट्रम्पको सम्भावित चीन भ्रमणबारे संवाद जारी रहेको तर त्यसबारे कुनै स्पष्ट जानकारी भने दिन नसकिने बताउनुभयो। पाकिस्तानको जेलबाट रिहा भएका करिब 300 जना अफगान नागरिकहरू अफगानिस्तान फर्केको त्यहाँको टोलो न्यूजले जानकारी दिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मुलुकमा हाल उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ। नागरिक लगानी कोषको 36 वार्षिक उत्सव कार्यक्रममा अर्थमन्त्री खनालले हाल बैंकिङ प्रणालीमा ब्याज दर घटेको र तरलता पर्याप्त रहेको अवस्थामा त्यसलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। अर्थमन्त्री खनालले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वले नेपालको आपूर्ति श्रृंखलामा असर पर्न सक्ने र मूल्यवृद्धि जस्ता समस्या आउन सक्ने भन्दै त्यसलाई समाधान गर्न आगामी दिनमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेले उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै कोषले विभिन्न बचत योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो। विश्व बैंकले ग्रेटर लुम्बिनी परियोजना कार्यान्वयनका लागि 85 मिलियन अमेरिकी डलर अर्थात करिब 12.5 अर्ब रूपियाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ। बुद्ध जन्मस्थल लुम्बिनीसँग सम्बन्धित रूपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला समेट्ने गरी ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकको यही मार्च 13 तारीकमा वाशिङटनमा भएको बोर्ड बैठकले ऋण दिने निर्णय गरेको हो। नेपालको शहरी विकास मन्त्रालय र पर्यटन मन्त्रालय मार्फत अगाडि बढ़ाइएको यो परियोजना कार्यान्वयन गर्न 12 अर्ब 35 करोड़ रूपियाँ भन्दा बढ़ी बजेट लाग्ने अनुमान गरिएको लुम्बिनी विकास कोषले जनाएको छ। ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना नेपाल सरकारको शहरी विकास मन्त्रालयको नेतृत्वमा संस्कृति पर्यटन तथा नागरिकको उड्डयन मन्त्रालय लुम्बिनी प्रदेश सरकार सम्बन्धित स्थानीय तह र विश्व बैंकको सहयोगमा कार्यान्वयन हुने एक समग्र पर्यटन पूर्वाधार तथा सम्पदा संरक्षण सम्बन्धी कार्यक्रम हो। नेपाल विद्युत प्राधिकरणले जर्मन सरकारको सहयोगमा लेखनाथ दमौली 220 केवी प्रसारण लाइन परियोजनाको निर्माण कार्य शुभारम्भ गरेको छ। बुधबार तनहुँको दमौली सब स्टेशनमा भएको कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव साक्य, नेपालका लागि जर्मन राजदूत उडो बोल्ज, केएफडब्ल्यू विकास बैंकका बंगलादेश तथा नेपाल निर्देशक माइकल सुमसर लगायतका प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुनुभएको थियो। जर्मन सरकारको केएफडब्ल्यू विकास बैंक मार्फत सहवित्त पोषित यस परियोजना अन्तर्गत करिब 45 किलोमिटर लामो 220 केवी डबल सर्किट प्रसारण लाइन निर्माण तथा लेखनाथ र दमौलीमा आधुनिक ग्यास इन्सुलेटेड सब स्टेशन स्थापना गरिनेछ। कैलाली भन्सार कार्यालय धनगढ़ीले 8 महिनाको अवधिमा 5 अर्ब 40 करोड़ 67 लाख राजस्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिणाममा राजस्व संकलन गरेको जनाएको छ। त्यस भन्सार कार्यालयलाई भन्सार विभागले चालू आर्थिक वर्षका लागि 9 अर्ब 71 करोड़ 15 लाख राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ। म्याग्दीका किसानले व्यावसायिक तरकारी र फलफूल खेतीबाट आमदानी गर्दै गएका छन्। त्यहाँका किसानले बेमौसमी तरकारी फलफूल लगायत खेती गरेर वार्षिक 30 लाख भन्दा बढ़ी आमदानी गर्दै आएका छन्। जिल्लाको बेनी नगरपालिका, लवली हिलका चन्द्रबहादुर कार्की, मंगला गाउँपालिका 3 का सन्तनाथ सापकोटा लगायत जिल्लाका किसानहरूले तरकारी र फलफूल खेती मार्फत गाउँको समृद्धिमा प्रशस्त योगदान पुर्याएका छन्। किसान कार्कीले 9 रोपनी जमीनमा मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै वार्षिक 30 लाख भन्दा बढ़ी आमदानी गर्दै आएको जानकारी दिनुभएको छ। पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले जिल्लाका अधिकांश किसानले पछिल्लो सिजनमा सुन्तला बेचेर 5 देखि 40 लाखसम्म आमदानी गरेको बताउनुभयो। म्याग्दीका किसानको यो उदाहरणीय मेहनतले गाउँको अर्थतन्त्रलाई चलायमान बनाएको र त्यसले रोजगारी सृजना गर्न समृद्धिको पक्षमा सकारात्मक सन्देश दिएको उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष सुबिन श्रेष्ठले बताउनुभयो।
सेडी स्मारक महिला लीगमा संकटाले उत्कृष्ट शुरूआत गरेको छ। च्यासल मैदानमा भएको उद्घाटन खेलमा संकटाले न्युरो टीम एनआरटीलाई 4-0 गोलले हरायो। संकटाको जितमा विदेशी खेलाडीको प्रदर्शन अब्बल रह्यो। खेलको 28 मिनट भित्र संकटाले 3 गोल गर्यो। 5 मिनटमा विन थिङ टुङले गोलको खाता खोलिन्। उनी म्यानमार राष्ट्रिय महिला टोलीकी कप्तान हुन्। खेलको 36 मिनटमा लुसिया लीला जोस मिकिमिलले संकटाको अग्रता दोगुना पारिन्। 28 मिनटमा सुक्रिया मियाले गोल गर्दा संकटाले पहिलो हाफमा 3-0 गोलको अग्रता बनायो। एनआरटी दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन। 52 मिनटमा क्लिनराबल ओकुसु अमनकाले संकटाका लागि 4th गोल गरिन्। यो सँगै संकटा 4-0 जित दर्ता गर्न सफल भयो। अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी शुरूआत गरेको छ। ललितपुर स्थित च्यासल रंगशालामा सम्पन्न दोस्रो खेलमा आर्मीले झापा फुटबल क्लबलाई 5-0 गोलको फराकिलो अन्तरले पराजित गर्यो। आर्मीको जितमा अञ्जना टुलुङ राईले 2 गोल गरिन् भने दिपा साई, हिमा चौधरी र तुलसा भोराले समान 1-1 गोल थपे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै 5 गोल गर्न सफल भयो। यस जितसँगै आर्मीले पहिलो खेलमा 3 अङ्क जोड्दै लिग तालिकामा शीर्ष स्थानमा कब्जा जमायो। नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले बेल्जियमको यू T20 लिग खेल्ने भएका छन्। लिज रेड ल्यान्सले सन्दीपलाई टोलीमा भित्राएको हो। उनलाई क्लबले ड्राफ्ट अघि नै प्री साइन गरेको जनाएको छ। ईयू T20 लीग बेल्जियमको पहिलो फ्रेन्चाइज लीग क्रिकेट लीग हो। बेल्जियम क्रिकेट फेडरेशनले टेस्टियो लिजेन्स स्पोर्ट्स LLC साझेदारीमा आयोजना हुन लागेको लीग आगामी जून 6 देखि 14 जूनसम्म चल्नेछ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाड़ी र हिमाली भागमा साधारणतया बादल लाग्ने र बाँकी भागमा आंशिक रूपमा बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा हिमाली भूभागका केही स्थानहरू, त्यसै गरी लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र गण्डकी तथा बागमती प्रदेशका पहाड़ी र हिमाली भाग लगायत सुदूरपश्चिम प्रदेशको तराई मधेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको पनि विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9.3 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:10 भयो भने सूर्यास्त भरे साँझ 6:15 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। जनता र देशलाई केन्द्रमा राखेर काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरूलाई सभापति रवि लामिछानेको निर्देशन। अब बन्ने आफ्नो पार्टीको सरकारले मुलुकमा सुशासनको मानक कायम गर्ने सभापति लामिछानेको भनाई। निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम सहितको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने। निर्वाचनको समीक्षा र नियमित महाधिवेशन लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै। प्रधान सेनापति अशोकराज सिगदेलद्वारा समसामयिक विषयमा पूर्व प्रधान सेनापतिहरूसँग छलफल। असहज परिस्थितिमा पनि सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको जोड़। र मध्यपूर्वमा युद्ध जारी, पछिल्लो आक्रमणमा इरानका गुप्तचर मन्त्री मारिएको इजरायलको दावी। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।